यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। संसद अधिवेशन भोलिदेखि शुरू हुँदै पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्नुहुने। सभामुखको निर्वाचन यही चैत्र 22 गते गर्ने दलहरूबीच सहमति। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल। सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीबाट सुझाव माग। भोलिदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईई को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डद्वारा जानकारी। र अबको 2-3 हप्तामा अमेरिका इरान युद्धबाट बाहिर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। समाचार अब विस्तारमा। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको पहिलो अधिवेशन भोलिदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा संघीय संसदको दुवै सदनको अधिवेशन भोलि दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। प्रतिनिधि सभाको अधिवेशन सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देशीय कक्षमा र राष्ट्रिय सभाको बैठक संघीय संसद सचिवालय स्थित पुरानो भवनमा बस्नेछ। यसैबीच संघीय संसद सचिवालयले दुवै सदनको बैठक सञ्चालनका लागि भौतिक सुरक्षा, प्राविधिक तथा जनशक्तिका हिसाबले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत्र 22 गते आइतबार निर्वाचन हुने भएको छ। भोलिदेखि शुरू हुने प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूची तय गर्न आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख चयनका लागि भोलिको बैठकबाट नै प्रक्रिया अगाडि बढ़ाउने र 22 गते निर्वाचन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। सर्वदलीय बैठकले पर्सि शुक्रबार सभामुख चयनका लागि मनोनयन दर्ता र 22 गते निर्वाचन गर्ने गरी भोलिको बैठकमा सभामुख निर्वाचन कार्यतालिका पेश गर्ने सहमति भएको सांसद बुर्लाकोटीले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिनुभएको थियो। यस्तै प्रधानमन्त्री शाहसँग स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिंचाई, कृषि आदि विषयमा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने विषयमा छलफल भएको सांसद मनिष झाले जानकारी दिनुभयो। सो अवसरमा सांसदहरूले प्रदेशका जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको सांसद मनिष झाले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री शाहले सोमवार कोशी र कर्णाली प्रदेश र हिजो सुदूरपश्चिम प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनैतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको थियो। गृहमन्त्री सुदन गुरूङले जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी परिषद कार्यालय काठमाण्डुको आज निरीक्षण गर्दै गृहमन्त्री गुरूङले प्रहरीलाई समाजमा शान्ति, सुरक्षा, अमन चयन कायम गर्न गराउन आफ्नो भूमिका जिम्मेवारी पूर्वक वहन गर्न निर्देशन पनि दिनुभयो। प्रहरीले कर्तव्य पालन गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताउँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले प्राप्त गरेको कुशलताको प्रशंसा पनि गर्नुभयो। प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको राष्ट्रिय सुरक्षा तालिमको समापनका अवसरमा प्रधान सेनापति सिग्देलले नेपालको भू राजनीतिक हाम्रा लागि अवसर र चुनौती भएकाले बदलितो विश्व प्रवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड़ दिनुभएको हो। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल ले आजदेखि कायम मुकायम प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। यसअघि पहिलो पटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधान न्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गर्नुभएको थियो। प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत 65 वर्ष उमेरका कारण हिजो सेवानिवृत्त भएपछि नेपालको न्यायिक इतिहासमा दोस्रो पटक महिला नेतृत्व गर्ने अवसर वरिष्ठतम न्यायाधीश मल्लको काँधमा आइपुगेको हो। भोलि चैत्र 19 गतेदेखि देशभर शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। संवाददाता सीतु मानन्दर खड्काको एक रिपोर्ट।
बिहिबार बिहान 8 बजेदेखि जापानमा एक समेत गरी 1,966 परीक्षा केन्द्रमा एकै पटक परीक्षा शुरू हुनेछ। एसईई परीक्षा चैत 29 गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष एसईईमा कुल 5,12,421 विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। क्षेत्रगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट विद्यार्थी सहभागी हुने जनाइएको छ। यस पटकको परीक्षामा 11,379 विद्यालयका विद्यार्थीहरूको सहभागिता हुनेछ। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक विष्णु प्रसाद गेवालीले सातै प्रदेशका सबै जिल्लामा आवश्यक जनशक्ति, सुरक्षाको व्यवस्था र प्रश्नपत्र सुरक्षित रूपमा पुर्याइसकेको जानकारी दिनुभयो।
सब परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, कर्मचारी, निरीक्षक सबैको व्यवस्थापन भइसकेको छ। जहाँ नजिकै सुरक्षा निकाय छ त्यहाँ मात्रै हामीले परीक्षा केन्द्र राखेका छौँ। त्यसैले सुरक्षाको प्रत्याभूति हुने चाहिँ प्रायः निश्चित नै छ। प्रश्न पत्र लैजाँदा सुरक्षाको साथीहरूसँगै लिएर जान भनेका छौँ। त्यसरी प्रश्न पत्र बाहिरिने त्रुटि पक्कै पनि हुन्न जस्तो हामीलाई लागेको छ।
दृष्टिविहीन तथा फरक क्षमताका विद्यार्थी, बाल सुधार गृह र कारागारका बन्दी सहित दुर्गम क्षेत्रका सहभागी विद्यार्थीलाई परीक्षा सहज बनाउन आवश्यक व्यवस्था र सुविधा सुनिश्चित गरिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक विष्णु प्रसाद गेवालीले जानकारी दिनुभयो।
अपाङ्गताको प्रकृति के छ त्यो हेरेर 1 घण्टा 30 मिनट सम्म केन्द्राध्यक्षले समय थप्न सक्ने प्रावधान छ। दुर्गम ठाउँहरूमा उहाँहरूलाई सहज हुने किसिमले परीक्षा केन्द्र निर्धारण गर्न भनेका छौँ। सुधार केन्द्रहरूमा रहेका विद्यार्थीहरूको लागि कसैलाई पनि परीक्षाबाट वञ्चित नहुने गरी हामीले प्रबन्ध मिलाएका छौँ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस पटक सामूहिक अनुगमनको व्यवस्था हटाइएको छ र यसको सट्टा प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्र बाहिरबाट मात्र अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
अनुगमन गर्दाखेरि पनि बाहिर परिवेश मात्रै हेरिदिने, भित्र बच्चालाई बाधा पुग्ने गरी अनुगमन नगर्ने हामीले अनुरोध गरेका छौँ। विगतमा जस्तो सामूहिक अनुगमन यसपटक हुँदैन र यसपटक कम्तीमा 1 महिनाभित्रमै नतिजा प्रकाशन गर्ने गरी फरक मोडलबाट यो निर्देशिकाहरू कार्यविधिहरू बनाउँदैछौ।
बोर्डले 1 महिनामै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी पनि गरेको छ। सीतु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौँ।
हतियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू भूप बहादुर बोगटी, हरिनारायण मिश्र, पदम प्रसाद अरियाल, सुरेन्द्र प्रसाद राव कुर्मी सहित 8 जना विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले उहाँहरू विरूद्ध आर्थिक वर्ष 2070-71 रजिस्ट्रेशन फाँट गाबाट एकै नम्बरका दोहोरो तेह्रो रजिस्ट्रेशन नम्बर राखी एक भन्दा बढ़ी लिखतहरू पारित गरी बढ़ी रकम रहेका लिखतहरूको रकम नबुझाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक यही चैत्र 22 गतिदेखि पुनः शुरू गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा गत मंगिर 6 गतेदेखि स्थगन गरिएको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य चैत 22 गतिदेखि शुरू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। उपराष्ट्रपति राम साहेब प्रसाद यादवसँग नेपालका लागि सऊदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनकरले शिष्टाचार भेट गर्नुभएको छ। लैनचोर स्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटवार्तामा उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउन उच्च स्तरीय भ्रमण आदान प्रदानको आवश्यकता औल्याउँदै नेपालको राजदूतमा नियुक्त हुनुभएकोमा राजदूतलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो, हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा एमालेको संसदीय दलको नेतामा राम बहादुर थापा बादल चयन हुनुभएको छ। एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन हुनुभएको हो। बैठकमा दलका नेताका लागि सांसद सुहाङ नेमाङले चाहना राखे पनि पछि निर्विरोध थापा चयन हुनुभएको एमालेका सांसद एन बहादुर महराले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा सुशासन इकाई गठन गरिएको छ। मन्त्रालयको कार्य सम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउन लक्ष्यसहित इकाई गठन गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका निजी सचिवालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब 2-3 हप्तामै अमेरिकाले इरान छाड्ने बताउनु भएको छ। इरानसँग कुनै सम्झौता भए पनि नभए पनि इरान छाड्न लागेको उहाँले प्रष्ट पार्नु भएको हो। इरानले अब निकट भविष्यमा आणविक हतियार बनाउन नसक्ने सुनिश्चित भएकाले इरान छाड्न लागेको उहाँले बताउनुभयो। यसैबीच इरानका राष्ट्रपतिले शत्रु राष्ट्रहरूले इरानमा फेरि आक्रमण नगर्ने हो भने आफूहरू युद्ध छाड्न तयार रहेको बताउनु भएको छ। अब आर्थिक समाचार।
सन् 2026 मार्च महिनामा 120,516 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्क अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ। 2026 मार्चमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अन्तर्गतका मुलुकबाट मात्रै 42,668 पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो कुल आगमनको करिब 35.4% हो। त्यसमध्ये भारतबाट सबैभन्दा बढ़ी 25,728 पर्यटकले नेपालको भ्रमण गरेका छन्। श्रीलंकाबाट 10,769, बंगलादेशबाट 4,676 तथा सार्कका अन्य मुलुकबाट पनि पर्यटकले नेपालको भ्रमण गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी दीपक राज जोशीले जानकारी दिनुभयो। युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्या भने यो महिनामा स्थिर देखिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूलाई आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ। विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान संख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालेको जनाएको छ। विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहले हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको बताउनुभयो। हालसम्म थाई एयर एसियाको उडान मार्फत बौद्ध धर्मावलम्बीहरू लक्षित सेवा सञ्चालन हुँदै आएको छ। पछिल्लो हिउँदे तालिकामा सातामा 2 दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले उल्लेख गरेको छ। विमानस्थलको प्रभावकारी सञ्चालनका लागि 5th फ्रीडम उडान अवधारणा अघि सारिएको विमानस्थलका महाप्रबन्धक शाहले बताउनुभयो। कुवेत एयरवेजले कुवेत सिटी भैरवा उडान मार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमति प्रक्रियामा रहेको विमानस्थलका महाप्रबन्धक शाहले जानकारी दिनुभयो। संघ सभामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहमा मजदूरले तलब नपाएपछि काम ठप्प पारेका छन्। 6 महिनादेखि तलब भत्ता नपाएपछि 1,500 कामदारले काम ठप्प पारेका हुन्। आयोजनाको विद्युत गृह चिचिला गाउँपालिका 2 पुखुवामा कार्यरत मजदूर तथा पेटी ठेकेदारले बुधबार बिहानैदेखि काम ठप्प पारेर आन्दोलन शुरू गरेका छन्। आन्दोलनका कारण आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको छ। यसको निर्माणको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले लिएको छ। 6 महिनादेखि तलब नपाएको भन्दै बुधबारदेखि कामदारहरूले काम ठप्प पारेका हुन्। प्रमुख जिल्ला अधिकारी सृजना थपलियाले मजदूरले समयमा तलब भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएको जानकारी दिनुभयो। 900 मेगावाट क्षमताको उक्त आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक 74.73 अंकले घटेर 2,776.36 बिन्दुमा झरेको छ। बुधबार 347 कम्पनीहरूका 3,02,92,000 किता शेयरहरू 12,10,95,25,000 रुपियाँमा किनबेच भएका छन्। बुधबार बजारको कारोबारमा रहेका सबै समूहका उपसूचकहरू घटेका छन्।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
कप्तान सन्दीप लामिछानेको कसिलो बलिङसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा कर्णाली प्रदेशलाई 60 रनले पराजित गरेको हो। जितसँगै 4 अङ्क पुर्याएको बागमती छैठौं स्थानमा उक्लिएको छ। समान 5 खेल खेलेको कर्णाली 3 अङ्क सहित 8 स्थानमा छ। बागमतीले दिएको 181 रनको लक्ष्य पछ्याएको कर्णाली 25.1 ओभरमै 120 रनमा समेटियो। कर्णालीका निश्चल रावलले सर्वाधिक 31 रन बनाए भने दिनेश अधिकारीले 22 रन जोडिए। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। बागमतीका कप्तान सन्दीपले घातक बलिङ गर्दै एक्लै 7 विकेट लिए। यसअघि रामजानकी बहुद्देश्य रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बागमती 38.4 ओभरमा 180 रनमा अल आउट भएको थियो। विवेक मगरले 56 रन बनाए। शिवम तिवारी 18, शुभ अंशकार 20, पवन थापा 22 रन र ईशान पाण्डेले 27 रन बनाए। कर्णालीका दिवन पुनले 3 विकेट लिँदा प्रकाश जैसी, दिपेन्द्र रावत र निश्चल रावलले समान 2-2 विकेट लिए। अर्को खेलमा सुपर ओभरमा एपीएफ क्लबलाई हराउँदै लुम्बिनी प्रदेश दोस्रो जित निकाल्न सफल भएको छ। लुम्बिनीको जितमा सन्तोष यादवको प्रदर्शन प्रमुख रहे। एपीएफले दिएको 125 रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी 124 रनमा अल आउट भएपछि खेलको निर्णय सुपर ओभरबाट भयो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले 1 विकेटको क्षतिमा 14 रन बनाए। 15 रनको लक्ष्य पछ्याएको एपीएफ 1 विकेट गुमाएर 6 रनमा समेटियो। पहिले ब्याटिङ गरेको एपीएफ 49.4 ओभरमा खेल्दै 124 रनमा समेटियो। जितको लागि 125 रनको लक्ष्य पछ्याएको लुम्बिनी 34 ओभरमा अल आउट हुँदै 124 रनमा समेटियो। 5 खेलमा दोस्रो जित सहित लुम्बिनी 5 अङ्क बनाएर 5 स्थानमा रहेको छ। एपीएफ 3 अङ्क सहित 6 स्थानमा छ।
अब मौसम। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसद अधिवेशन भोलिदेखि शुरू हुँदै पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्नुहुने। सभामुखको निर्वाचन यही चैत्र 22 गते गर्ने दलहरूबीच सहमति। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल। सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीबाट सुझाव माग। भोलिदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईई को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डद्वारा जानकारी। र अबको 2-3 हप्तामा अमेरिका इरान युद्धबाट बाहिरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।